السلام عليكم ورحمة الله وبركاته. بسم الله الرحمن الرحيم. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وحبيبنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وسلم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لقد كان لكم في رسول الله أسوة حسنة لمن كان يرجو الله واليوم الآخر وقال الله سبحانه وتعالى وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا واتقوا الله إن الله شديد العقاب صدق الله العظيم. قابل احترام بزرگ و دوستو، آج شعبان کی پہلی تاریخ ہے. شعبان کا مہینہ رمضان المبارک کا مقدمہ ہے. رمضان المبارک کا عنوان ہے، رمضان المبارک کا اعلان کرتا ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم دعا فرماتے تھے رجب کے مہینے سے، اللہم بارک لنا فی رجب و شعبان، اے اللہ رجب کے اور شعبان کے مہینے میں برکت عطا فرما. برکت کا مطلب یہ ہے کہ صحت ہو، عافیت ہو، فرصت ہو، اپنے اوقات کو فارغ کریں اور اس غنیمت کے اوقات سے فائدہ اٹھا لے. زمانے میں اللہ تعالیٰ نے بہت ایسے اوقات اور ایسے لمحات رکھے ہیں جس میں اللہ تعالیٰ کی خاص رحمتیں متوجہ ہوتی ہیں، اللہ تعالیٰ کی خصوصی خصوصی فیضان متوجہ ہوتا ہے. روزانہ کے اعتبار سے صبح اور شام کا وقت، تہجد کا وقت، اور ہفتے میں جمعہ کا دن، سال میں بہت سے اوقات ایسے ہیں جس میں اللہ تعالیٰ کے، اس کو کہتے ہیں نفحات دہر. نفحات کہتے ہیں وہ لمحے جس میں اللہ تعالیٰ کی خصوصی رحمتیں چلتی ہیں، خصوصی اللہ کا فضل متوجہ ہوتا ہے، اس کو عربی میں کہتے ہیں نفحات. اِنَّ لِرَبِّكُمْ فی ایام دہرکم نفحات، اللہ تعالیٰ نے تمہارے لیے تمہارے اوقات میں نفحات رکھے ہیں. نفحات کے معنی خاص خاص موقع ہیں، جمعہ کا خاص موقع ہے. تو اگر وہ تمہاری زندگی میں مل جائیں تو کیا کریں، اپنے آپ کو اس میں پیش کر کے اس سے فائدہ اٹھا لو. تو اللہ کے رسول صلی اللہ علیہ وسلم شعبان کے مہینے کو کس طرح گزارتے تھے؟ کیونکہ مہینہ آج پہلا ہے، پہلی تاریخ ہے، تو ہم اس عمل کو سامنے رکھ کر زندگی گزارنا ہے، یہ بہترین نمونہ ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم ماہ شعبان کو کس طرح گزارتے تھے؟ آپ کے کیا معمولات تھے؟ آپ نے امت کے سامنے کیا عمل پیش کیا؟ اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیثوں میں اگر دیکھیں، اس ماہ مبارک میں اللہ کے رسول صلی اللہ علیہ وسلم کثرت سے روزہ رکھتے تھے. آپ کثرت سے روزہ، امہات المومنین میں حضرت عائشہ، حضرت ام سلمہ رضی اللہ تعالی عنہا، اور صحابہ میں کئی صحابہ یہ فرماتے ہیں ہم نے رسول اللہ صلی اللہ علیہ وسلم کو रमज़ान के अलावा किसी महीने में इतनी कसरत से रोज़ा रखते हुए नहीं देखा जितनी कसरत से शाबान में रखते थे। हमें यह समझना है कि शाबान में आप इतनी कसरत से क्यों रोज़ा रखते थे। यह हमारे लिए एक नमूना है, हमें इससे सीखना है। बुखारी शरीफ की एक शरह है उम्दतुल क़ारी, हज़रात मुहद्दिसीन ने उस किताब में हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के शाबान के महीनों में कसरत से रोज़ा रखने की 6 हिकमतें लिखी हैं। सबसे बड़ी हिकमत क्या है? तअज़ीमन लिरमज़ान, रमज़ान की अज़मत के लिए। हज़रत अनस रज़ी अल्लाह ताला अन्हु की रिवायत है, एक सहाबी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से सवाल करने लगे, ऐ अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, अय्युस सौमी अफ़ज़लु बाद रमज़ान, रमज़ान के बाद सबसे अफ़ज़ल रोज़ा कौन सा है? तो हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दो जवाब दिए। फरमाया कि रमज़ान के बाद सबसे अफ़ज़ल रोज़े शाबान के हैं, और फिर उसकी वजह बताई, लितअज़ीमी रमज़ान, रमज़ान की अज़मत के लिए। हमारे घर कोई एक अहम मेहमान आए, खुसूसी मेहमान आए, बड़े ऊंचे दर्जे के मेहमान आने लगे, तो घर के अंदर उसकी तैयारी होती है, और वो मेहमान जब आने लगते हैं तो घर के हर फर्द में खुशी नज़र आती है कि भाई हमारे पास मेहमान आ रहे हैं। और मेहमान जिस दर्जे के होते हैं उसी दर्जे की तैयारी भी होती है, घर की सफाई होती है, पेंटिंग होती है। तो असल मेहमान तो रमज़ान है, तो उस मेहमान के इकराम में, तअज़ीम में हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम अमली तौर पर लोगों को रमज़ान की अज़मत समझाते थे। आपने अमली तौर पर लोगों को एक नमूना बताया, फरमाया देखो कि रमज़ान इतनी अज़मत की चीज़ है, उसके एहतराम में मैं शाबान से ही रोज़े रखना शुरू कर रहा। तो हमारे लिए किसमें नसीहत है कि अभी हमारे लिए रमज़ान आने वाला है, तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का एक अमल शाबान का क्या था कि उसके इकराम में अपने अमल को बढ़ा देना। एक अमल ये है कि आप रोज़े से उसका इकराम फरमा देते। एक और रिवायत है हज़रत उसामा रज़ी अल्लाह ताला अन्हु की। हज़रत उसामा रज़ी अल्लाह ताला अन्हु फरमाते हैं, मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को शाबान में जितनी कसरत से रोज़ा रखते हुए देखा, इतनी कसरत से किसी और महीने में सिवाय रमज़ान के नहीं देखा। मैंने पूछा, ऐ अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, क्या वजह है? तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस हदीस में दो वजह फरमाई। मैंने 6 बातें फरमाई हैं, 6 में एक बात क्या है? रमज़ान की तअज़ीम है। और दूसरी वजह यहाँ पर तीसरी, दोनों बातें इस एक हदीस में हैं। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उसामा से फरमाया कि उसामा, जानते हो इस महीने में मैं इतनी कसरत से रोज़ा क्यों रखता हूँ? फरमाया कि रमज़ान और रजब के दरमियान एक महीना है शाबान, उसकी रहमतों और बरकतों से आम तौर पर लोग गाफिल हैं। मैं लोगों को गफलत से निकालने के लिए अमली तौर पर ये रोज़े रखता हूँ, ताकि लोग उसकी अहमियत को समझें कि कितना अहम है शाबान, क्योंकि गफलत बड़ी ख़तरनाक चीज़ है, गफलत बहुत बड़ी बीमारी है। आदमी के मिजाज में जब गफलत आता है तो अच्छे अच्छे खैर के लम्हात उससे गुजर जाते हैं, उसे पता भी नहीं चलता। इसीलिए अल्लाह ताला कुरान पाक में साफ फरमाया, या अय्युहल्लज़ीन आमनु ला तुल्हिकुम अम्वालुकुम वला औलादुकुम अन ज़िक्रिल्लाह वमन यफ़अल ज़ालिका फ़ौलाइका हुमुल ख़ासिरून وأنفقوا مما رزقناكم من قبل أن يأتي أحدكم الموت فيقول ربي لولا أخرتني إلى أجل قريب فأصدق وأكن من الصالحين ولن يؤخر الله نفسا إذا جاء أجلها والله خبير بما تعملون। ये सूरह मुनाफिकून का आखिरी रुकू है, 3 ही आयतें हैं। एक बेहतरीन पैगाम है, एक बहुत बड़ी ख़तरनाक बीमारी है इंसान के अंदर, वो है गफलत। جب آدمی میں غفلت کی بیماری پیدا ہو جاتی ہے، بڑی بڑی خیر سے محروم ہو جاتا ہے. اس غفلت سے کیسے نکلے؟ اس غفلت میں ڈالنے والی کیا چیز ہے؟ اللہ تعالیٰ فرماتے ہیں نعمتیں جو ہیں نا، اس کا ایک پہلو غفلت میں ڈالتے ہیں. ایک آدمی بیماری نہ ہو، بہت چانس ہے کہ وہ غفلت میں پڑ جائے. ایک آدمی پہ کوئی آزمائش ہی نہ آئے، بہت چانس ہے کہ وہ آدمی جو ہے غفلت میں پڑ جائے. اے ایمان والو، یہ مال اور دولت تمہیں غافل نہ کرے اللہ کی یاد سے. اگر کوئی شخص ان نعمتوں میں رہ کر غافل ہو گیا، بہت بڑے گھاٹے میں ہے. خرچ کرو، لگاؤ نیکیوں پر جو اللہ نے تمہیں دیا ہے، قبل اس کے کہ وہ وقت آئے جس وقت میں تم کہو اللہ سے لولا اخرتنی الی اجل قریب، اے اللہ مجھے دوبارہ دنیا میں بھیج دے. فاصدق واکم من الصالحین، میں بہت نیکی کے کام کروں اور نیک لوگوں میں سے ہو جاؤں. اللہ تعالیٰ فرماتے ولن یؤخر اللہ نفسا اذا جاء اجلها، ہرگز ہرگز اللہ کسی کو مہلت نہیں دیتے، یہ مہلت ہے. اسی لیے حضور اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں اللہ کی نعمتوں سے غافل نہ ہو. صحت بہت بڑی نعمت ہے، فرصت بہت بڑی نعمت ہے، زندگی کتنی بڑی نعمت ہے. اللہ کی ساری نعمتوں کے استعمال کرنے کا ذریعہ زندگی ہے. زندگی نہ ہو تو کون سی نعمت استعمال کریں گے بتائیں؟ تو حضور اکرم صلی اللہ علیہ وسلم حضرت اسامہ سے فرما رہے ہیں، اسامہ، عام طور پر لوگ اس مہینے میں غفلت میں پڑے ہوئے ہوتے ہیں، میں اس غفلت سے نکالنے کے لیے، اس کی اہمیت کو بتانے کے لیے میں روزہ رکھتا ہوں اہتمام سے، لوگوں کو پتا چلے کہ کتنا بڑا اہم مہینہ ہے، سمجھ رہے ہیں؟ اسی لیے اللہ تعالیٰ قرآن میں فرماتے ہیں ولا تطع من اغفلنا قلبه عن ذکرنا واتبع ہوا وکان امره فروطا. دیکھو ایسے لوگوں کے پیچھے مت چلو جن کا دل غافل ہے. جو لوگ خواہش کے پیچھے چلتے ہیں وہ حد سے تجاوز، باؤنڈری کراس کر دیتے ہیں. تو بہرکیف مختصر میں عرض کرتا ہوں، حضور اکرم صلی اللہ علیہ وسلم کے جو معمولات تھے شعبان میں، ایک عمل کثرت سے روزہ رکھنا، اور اس کی وجوہات حکمت محدثین نے لکھی ہیں. سب سے پہلی کیا وجہ ہے؟ تعظیما لرمضان، رمضان کے اکرام اور اس کی عظمت اور اس کی تعظیم کے لیے. اور دوسری جو چیز ہے، لوگ اس مہینے کی رحمتوں اور برکتوں سے عام طور پر غافل ہیں، میں عملی طور پر کثرت سے روزہ رکھ کر انہیں بتاتا ہوں کہ دیکھو کتنا بڑا آئینہ ہے. اور تیسری جو چیز حضور صلی اللہ علیہ وسلم نے فرمائی ہے اس حدیث میں، فرمایا اسامہ اس مہینے میں کثرت سے روزہ رکھنے کی ایک وجہ یہ ہے فیہا ترفع اعمالہم، یہ وہ مہینہ ہے جس میں اللہ تبارک و تعالیٰ کی بارگاہ میں بندوں کے اعمال پیش ہوتے ہیں. روزہ، اللہ تعالیٰ ہر چیز کو جانتے ہیں، کون سی چیز اللہ سے چھپی ہوئی ہے بولے، کوئی چیز اللہ سے نہ غافل ہے نہ چھپی ہوئی ہے. لیکن اللہ تعالیٰ بندوں کو سمجھانے کے لیے کہ دیکھو تمہارے عملوں کی حفاظت کا، تمہارے عملوں کی جزا اور سزا کا نظام میں نے کیسے بنایا. روزانہ صبح شام فرشتے تمہارے اعمال لے کر میرے دربار میں آتے ہیں، ہر ہفتے میں ایک مرتبہ اعمال لے کر میرے پاس آتے ہیں، سال میں ایک مرتبہ تمہارے عملوں کی پیشکش میرے پاس ہوتی ہے. تو اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں اسامہ میں اس مہینے میں روزہ اس لیے رکھتا ہوں کہ جب اللہ کی بارگاہ میں میرا عمل پیش ہو تو اللہ تبارک و تعالیٰ کے ہاں یہ اس طریقے سے پیش ہو کہ بھئی میں روزے دار ہوں. یہ آدمی کو فکر کرنی ہے، میرا عمل اللہ کے پاس پیش ہو تو میں اس وقت کیا کر رہا ہوں، میری حالت کون سی ہے. اللہم اجعل خیر عمری آخرہ وخیر عملی خواتمہ وخیر ایام یوم القاک فیہ، اے اللہ میری زندگی کے سب سے بہتر دن کو وہ دن بنا دے جس دن میں تجھ سے ملنے والا ہوں، میرے عمل کو سب سے بہترین عمل وہ بنا دے جو آخری عمل اچھا ہو، ہے نا. تو آدمی یہ سوچے مجھے اللہ کے سامنے پیش ہونا ہے، کس طریقے سے پیش ہوں، میرا عمل کیسے پیش ہو، کہ میں نیک بن کر کسی نہ کسی نیکی کے ساتھ کسی نہ کسی خیر کے ساتھ. حدیث میں آتا ہے زندگی جیسے گزارو گے ویسی موت آئے گی. تموتون کما تحیون, زندگی جیسے گزارو گے, یہ انسان کے زندگی اگر صحیح راستے پر ہے اللہ تبارک و تعالی اس کی موت بھی سے. تو یہ تین باتیں ہونی. چوتھی بات کیا ہے؟ حضور اکرم صلی اللہ علیہ وسلم کی روایت ہے, حضرت عائشہ رضی اللہ تعالی عنہ ام المومنین فرماتی ہیں, میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو شعبان کے مہینے میں اتنی کثرت سے روزے رکھتے ہوئے دیکھا, کسی اور مہینے میں رمضان کے علاوہ اتنی کثرت سے روزے رکھتے ہوئے. روزہ رکھتے تو رکھتے رکھتے ایسے رکھتے کہ چھوڑتے ہی نہیں تھے, اور چھوڑنے پہ آئے تو ایسے چھوڑتے تھے کہ پتہ نہیں کب رکھیں گے. تو اہتمام اور کثرت اتنا. تو میں نے پوچھا, یا رسول اللہ صلی اللہ علیہ وسلم, آپ شعبان کے مہینے میں اتنی کثرت سے روزے کیوں رکھتے؟ تو حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا, تم سخو فیہ الآجال, تم سخو فیہ الآجال. فرمایا عائشہ, یہ وہ مہینہ ہے جس میں اللہ تبارک و تعالی بندوں کی موت فرشتوں کے حوالے کرتے ہیں کہ اگلے سال تک کس کا انتقال کب ہونا ہے. سوچیں, یہ سب بتا رہے ہیں کہ انسان کب پیدا ہونے والا ہے, کب مرنے والا ہے, کتنا رزق ہے, سب لکھ دیا گیا جب وہ ماں کے پیٹ میں تھا, سب لکھ دیا گیا. لیکن فہرست ملک الموت کے حوالے ہو رہی ہے, کب؟ اس مبارک مہینے کے اندر. تو اس موقع پر اللہ کے رسول صلی اللہ علیہ وسلم عمل کر کے بتا رہے ہیں, تاکہ ہم, اسی لیے حضرت انس رضی اللہ تعالی عنہ فرمایا کرتے تھے, جب شعبان کا مہینہ آتا تو اصحاب رسول صلی اللہ علیہ وسلم چار کام کی طرف خوب متوجہ ہو جاتے. ایک, قرآن پاک کی تلاوت میں اضافہ ہو جاتا. قرآن پاک کی تلاوت جو روزانہ ہو رہی ہے شعبان میں, اس کی اور کثرت ہوتی, کیونکہ اصل مقصد ہے رمضان. جیسے آپ ماشاءاللہ حج کی تیاری کرتے ہیں تو ایک تیاری یہ بھی ہوتی ہے کہ وہاں طواف کرنے سے پہلے یہاں تھوڑا سا واکنگ شروع کر دیتے ہیں. وہاں جا کے اچانک طواف شروع کریں گے تو ایڑیوں میں درد, گھٹنوں میں درد, تو اس کی جو ہے نا پریپریشن پہلے ہی سے ہوتی ہے کہ میں کیسے واک کروں, یہاں سے واک کر لیں تھوڑا سا. یہ ہے کہ پہلے سے ہی جو ہے قرآن پاک کی تلاوت میں اضافہ. دوسری جو چیز تھی, فرمایا کہ روزوں کی کثرت, صحابہ روزے رکھنا شروع کرتے تھے. اور تیسرا جو عمل تھا, زکوٰۃ کی ترتیب بنا لیتے تھے تاکہ رمضان میں غریبوں مسکینوں کی ضرورت پوری ہونے لگے, اس کی ترتیب. یہ دوستو, یہ ہمارے یہ معمولات ہونے چاہیے کہ قرآن پاک کی, دوسرا ہمارا عمل جو ہے روزوں کا اہتمام ہو, تیسری چیز ہماری کیا ہو, زکوٰۃ کی ترتیب ہو, چوتھا کوئی ہمارے ذمے کوئی ماتحت ہیں, کام کر رہے ہیں, جیسے صحابہ کے زمانے میں غلام ہوا کرتے تھے, ان کے کاموں کو ابھی سے کیا کرتے تھے, تھوڑا سا کم کر دیتے تاکہ وہ بھی فارغ ہو جائیں. تو ہمیں ان سنت کی روشنی میں, سیرت کی روشنی میں اپنی زندگی کا جائزہ لیتے ہوئے ہم ابھی اس ماہ مبارک کی تیاری کرنی چاہیے. اسی لیے شعبان کو شعبان علماء نے لکھا ہے, اسی لیے کہتے ہیں اس میں اللہ تبارک بتعالیٰ بہت بڑی خیریں پھیلاتے ہیں, بہت بڑی خیر. تو ہمیں توبہ کرنا, استغفار کرنا, روزے رکھنا, عمل کا خاص طور پر دیکھنا, زندگی میں کون سا گناہ کبیرہ ہمارے اندر ہے, اس کو نکالنے کی فکر کرنا, کوشش کرنا. کیوں؟ اس لیے کہ جب رمضان آئے تو ہم اس طریقے سے رمضان میں داخل ہوں کہ ہم پر کوئی گناہ کبیرہ نہ ہو. ہم تیاری کے ساتھ, اس کی تیاری اسی طرح ہے, اس کی تیاری اسی لیے رمضان شعبان میں کثرت سے روز, تاکہ یہ امت اندر ہی باطنی اور روحانی قوت کے ساتھ رمضان میں داخل ہو. تو اللہ کے رسول صلی اللہ علیہ وسلم کی یہ اعمال تھے. پانچویں بات میں عرض کروں, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ خود فرماتی ہیں, اللہ کے رسول صلی اللہ علیہ وسلم کے معمولات تھے, ہر مہینہ تین روزے رکھتے تھے آپ, 13, 14, 15, اور آپ جو ہے جمعرات پیر کا بھی روزہ رکھتے تھے. یہ آپ کے معمولات ہیں. لیکن سنت, سبحان اللہ, دیکھیے کتنا بہترین عمل ہے. آپ روزے سے ہیں, 13, 14, 15, کسی کوئی مہمان آ جاتا, या कि कोई आपकी जियाफत करता, आप मेरे घर तशरीफ चले, आप ये नहीं कहते मैं रोजे से हूं। कोई मेहमान आ जाता, आप उसके साथ अपना रोजा खोल कर रोज के साथ खाना खा लेते। कभी 13, 14, 15 जो आपका मामूल था, उस दौरान आप सफर में होते थे, अब वो रोजे छूट गए, है नहीं, वो रोजे छूट गए, कभी मेहमान के इकराम में रोजा खुल गया। सुभान अल्लाह, गौर करें, हुजूर सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह ताला ने कैसा दीन दिया है। मेहमान जो अल्लाह का बंदा है, उसका दिल खुश करने के लिए अल्लाह ताला ने अपना जो हक रोजा है उसको खोलने की इजाजत दे दी। आने वाला जो मेहमान है उसको खुश करो, उसके इकराम में अगर तुम्हें रोजा खोलना पड़े तो खोल दो, ताकि तुम बाद में उस रोजे की तलाफी और उसका तदारुक कर लो, लेकिन अब तुम जो है ना उसका इकराम। तो बाद मरतबा सफर की वजह से होता था कि ये रोजे छूट जाते, तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इन महीनों में उसकी तलाफी और तदारुक फरमाते थे। आखिरी बात, उम्महातुल मोमिनीन हजरत आयशा रजी अल्लाह तआला अन्हा, हजरत उम्मे सलमा रजी अल्लाह तआला अन्हा, जो उम्महातुल मोमिनीन है, ये उम्महातुल मोमिनीन शाबान के महीने में अपने गुज़श्ता रमज़ान के रोज़ों की कज़ा करते थे। आम तौर पर औरतें नापाकी के अय्याम में रोज़े नहीं रखते, रोज़ा उनके लिए मना है। तो अब रोज़ा कज़ा कब करें? रोज़ा कज़ा करना है आने वाले रमज़ान से पहले, है नहीं, आने वाले रमज़ान से पहले रोज़ा कज़ा करना है। अब हज़रत आयशा रज़ी अल्लाह तआला खुद फरमाती हैं, मैं रोज़े शाबान में रखती थी और हुजूर सल्लल्लाहु अलैहि वसल्लम मेरी दिलजोई के लिए शाबान में रोज़े रखते थे। सुभान अल्लाह, देखिए घर का माहौल देखिए। हज़रत मुहद्दिसीन ने यह भी एक वजह लिखी है, आप शाबान में इतनी कसरत से रोज़े, अच्छा हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा दूसरे महीने में क्यों नहीं रखती थी? खुद फरमाती हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मेरी पाकी के अय्याम में कभी आपकी मुबारक ख्वाहिश होती, आप दावत देते, कहीं ऐसा ना हो कि मैं रोजे से हूं, इसलिए मैं अपने पाकी के अय्याम में रोजा नहीं रखती थी और मैं इंतजार करती कौन से महीने का, शाबान का। जब शाबान का महीना आता तो उसमें मैं रोजे रखती और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ रखती। घर में मियां बीवी जब दोनों मिलकर अमल करेंगे ना, ये इससे क्या है, माहौल बन जाता है। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम शाबान में रोजा रखने की ये 6 वजूहात, 6 हिकमतें हजरात मुहद्दिसीन ने लिखी हैं। 15वीं शाबान के बाद उम्मत को मना किया कि मेरी उम्मत 15वीं शाबान के बाद रोजा ना रखे, ना रखना बेहतर है, ताकि रमजान के मुबारक महीने में उसको कुव्वत मिले, ताकत मिले। ऐसा नहीं है कि 15वीं शाबान के बाद भी रोजा रख ले और रोजा रखने की वजह से जो है उसके अंदर कमजोरी हो और असल फर्ज से गाफिल हो जाए, असल फर्ज में कमजोरी हो जाए। तो दोस्तों ये बातें हैं, अल्लाह तबारक व तआला हमें इस मुबारक महीने की कदर की तौफीक नसीब फरमाए। हमें इस एक जिंदगी का एक मौका अल्लाह ने हमें दिया है, तो इस मौके में हम लोग क्या करें? देखिए सेहत फुर्सत दोनों मिलकर किसी को मिले बहुत बड़ी नेमत है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, दो नेमतें ऐसी हैं जिसमें आम तौर पर लोग गफलत में हैं, अस्सेहत वल फराग, एक सेहत है और एक तंदुर, एक जो है ना फरागत है, फुर्सत है। बाज़ मरतबा एक आदमी सेहतमंद होता है, बहुत बिजी होता है, बाद आदमी एक मरतबा जो है ना बीमार होता है, फुर्सत ही फुर्सत रहती है। दो नेमतें जब मिलकर किसी को मिल जाए ना, वो बहुत बड़ी नेमत है। तो अल्लाह ताला हमें जो जिंदगी दिए हैं, ये इस मौके पर अल्लाह हमें ला के खड़ा किए हैं, शाबान की पहली तारीख है। तो हम अभी से आने वाले मुबारक महीने को सामने रखकर हम अपनी जिंदगी की तरतीब बनाएं। उसके लिए जैसे मैंने अर्ज किया कि कुरान पाक की तिलावत का एहतमाम हो, रोजे अगर कजा हो चुके हैं तो उन कजा रोजों की फिक्र करें, जक़ात की तरतीब बनाएं, किसी का कोई हक हमने लिया है तो हक अदा करने की फिक्र करें, किसी की का दिल दुखाया है तो उसके से माफी मांग लें। क्यों? इसलिए कि जब रमजान में हम दाखिल हों तो इन सारे परेशानियों के बगैर हम रमजान में दाखिल। अल्लाह हम सबको अमल की तौफीक नसीब फरमाए। वाखिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। सुन्नत पढ़ लें इंशाअल्लाह।